السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کا خلاصہ. پاکستان میں 24 گھنٹوں کے دوران مزید 1430 کیسز رپورٹ ہوئے ہیں اور مجموعی تعداد 37218 ہو گئی ہے. 24 گھنٹوں کے دوران پاکستان میں مزید 33 اموات ہوئی ہیں اور کل اموات 24803 ہو گئی ہیں. صوبے سندھ میں جمعے کو دوپہر 3 بجے تک سخت لاک ڈاؤن رہا اور حکومت پنجاب کا پیر سے شاپنگ مالز اور آٹوموبائل انڈسٹری کھولنے کا اعلان. بھارت میں گزشتہ 24 گھنٹوں میں کورونا کے 3967 مثبت کیسز پائے گئے ہیں، جبکہ 100 افراد کی موت ہوئی ہے. دنیا بھر میں کورونا وائرس کیسز کی تعداد 45 لاکھ سے بڑھ گئی ہے. کم از کم 3 لاکھ اموات ہو چکی ہیں. امریکہ میں 14,50,000 سے زیادہ مریض ہیں اور اموات 85,500 سے زیادہ ہیں. خبریں اب تفصیل کے ساتھ. پاکستان کے وزیر اعظم عمران خان کا کہنا ہے کہ اگر کوئی یقین دلاتا کہ 2 یا 3 ماہ کے لاک ڈاؤن سے کورونا وائرس ختم ہو جائے گا تو ہم ایسا کر لیتے، لیکن لاک ڈاؤن سے کورونا وائرس ختم نہیں ہوگا اور 1 سال تک بھی کوئی ویکسین آنے کا امکان نہیں ہے. وزیر اعظم نے کہا کہ لاک ڈاؤن سے کورونا وائرس ختم نہیں ہوگا اور تمام صوبوں سے درخواست کرتا ہوں کہ پبلک ٹرانسپورٹ کھول دیں. اسلام آباد میں کورونا کی صورتحال پر سرکاری ٹی وی پر گفتگو کرتے ہوئے وزیر اعظم کا کہنا تھا کہ لاک ڈاؤن کھولنے کے فیصلے پر طبی عملے کی فکر تھی کہ ہسپتالوں پر دباؤ بڑھے گا. حکومت کو طبی عملے کی پریشانیوں کا پوری طرح احساس ہے. عمران خان کا کہنا تھا کہ لاک ڈاؤن سے ملک میں 15 کروڑ لوگ متاثر ہیں. میڈیکل برادری بتائے کہ ان لوگوں کا کیا کریں. عمران خان نے مزید کہا کہ مزدوروں کو روزگار دینے کے لیے تعمیراتی صنعت کو مراد دی ہیں. وزیر اعظم ریلیف فنڈ کو بے روزگار ہونے والوں کے لیے مختص کر دیا ہے اور پیر سے رقم ملنا شروع ہو جائے گی. وزیر اعظم نے G20 ممالک سے قرضوں کی واپسی میں نرمی کا خیر مقدم کرتے ہوئے کہا کہ اس اقدام سے غریب ممالک کی معیشت سنبھلنے میں مدد ملے گی. وزیر اعظم کے ساتھ بریفنگ میں موجود فوکل پرسن برائے کورونا ڈاکٹر فیصل سلطان نے کہا کہ اس وقت کورونا کی وجہ سے دیگر بیماریوں پر توجہ ہٹ رہی ہے جو ملک کے لیے نقصان دہ ہے. پریس کانفرنس میں موجود وزیر تعلیم شفقت محمود نے کہا کہ 9ویں، 10ویں، 11ویں، 12ویں کے طلبہ کو پروموٹ کر دیا ہے. حکومت نے تمام فیصلے صوبوں کے ساتھ مل کر کیے ہیں. احساس پروگرام کی چیئر پرسن ثانیہ نشتر نے اس موقع پر کہا کہ حکومت نے اب تک غریب افراد میں 104 ارب روپے تقسیم کر دیے ہیں. یہ امداد ان لوگوں تک پہنچا دی گئی ہے جو دہاڑی دار مزدور ہیں. اس امداد کا اندازہ وہ لوگ کر سکتے ہیں جو اس صورتحال سے متاثر ہوئے ہیں. پاکستان کے صدر ڈاکٹر عارف علوی نے حال ہی میں وزیر خزانہ کی سربراہی میں 10واں قومی مالیاتی کمیشن تشکیل دیا ہے. کمیشن کا کام وفاق اور صوبوں کے درمیان وسائل کی تقسیم کے لیے نئے فارمولے پر اتفاق رائے حاصل کرنا ہے، جو ماہرین معاشیات کے مطابق مشکل نظر آتا ہے. امریکہ نے افغانستان کے دارالحکومت کابل میں زچہ و بچہ اسپتال اور ننگرہار صوبے میں ایک جنازے پر رواں ہوتے ہونے والے حملوں کا ذمہ دار شدت پسند گروپ داعش خراسان کو ٹھہراتے ہوئے کہا ہے کہ یہ حملے طالبان نے نہیں بلکہ داعش نے کیے تھے. ادھر طالبان ان حملوں کی شدید مذمت کرتے ہوئے کہتا ہے کہ ان حملوں کی شفاف اور غیر جانبدارانہ تحقیقات کی جائے. امریکہ کے نمائندے خصوصی برائے افغان مفاہمت سلمی خلیلزاد نے یہ بات اپنے متعدد ٹویٹس میں ایک ایسے وقت کہی ہے جب افغان صدر اشرف غنی نے کابل میں ہسپتال اور ننگرہار صوبے میں ایک جنازے پر ہونے والے خودکش حملوں کے بعد فوج کو طالبان کے خلاف جارحانہ کاروائیاں تیز کرنے کا حکم دیا تھا. ظلم خلیلزاد نے افغان عوام پر زور دیا کہ وہ شدت پسند گروپ کی چال میں نہ آئیں اور امن کے حصول کے لیے متحد ہو جائیں. خلیلزاد نے افغان حکومت اور طالبان پر زور دیا کہ انہیں داعش خراسان کے پھیلائے گئے جال میں پھنس کر افغان امن عمل میں تاخیر اور امن کی راہ میں رکاوٹ پیدا کرنے کے بجائے اس افریت کو کچلنے اور امن کے تاریخی موقع کے حصول کے لیے متحد ہونا چاہیے. طالبان کے ترجمان ذبیح اللہ مجاہد نے جمعے کو ان حملوں سے متعلق ایک وضاحتی بیان میں کہا کہ طالبان کا ان حملوں سے کوئی تعلق نہیں ہے. خبریں ختم ہوئیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
السلام علیکم وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. جیسا کہ آپ سبھی دیکھ رہے ہیں اور جانتے ہیں کہ اس وقت کرونا کی وبا کے دوران جو لاک ڈاؤن ہے اس کے باعث زندگی کا ہر کاروبار متاثر ہوا ہے اور کاروبار تو بہت ہی متاثر ہو رہے ہیں. تو ان متاثر ہونے والے کاروباروں کے لیے کیا ایسا کچھ کیا جا سکتا ہے کہ یہ اپنے آپ کو برقرار رکھ سکیں, سسٹین کر سکیں, اور کرونا کے اس دور میں بھی, لاک ڈاؤن کے دوران بھی, اور جب یہ لاک ڈاؤن ختم ہو جائے تو اس کے بعد بھی کاروبار کو کس طرح اس طریقے سے کیا جائے کہ وہ آگے بڑھ سکیں. اس وقت ہمارے ساتھ موجود ہیں ایک ایسی شخصیت جو کہ آج سے نہیں 20 سال سے آن لائن کاروبار کر رہے ہیں اور آن لائن کاروبار کرنا سکھا بھی رہے ہیں. اور ویسے تو یہ ایک انویسٹر ہیں ریئل اسٹیٹ کے, اور ان کی اپنی ایک فاؤنڈیشن ہے گلوبل سوشل انٹرپرینیورشپ فاؤنڈیشن جو انہوں نے خود ہی قائم کی ہے, اور یہ بہت سے کام کر رہی ہے. ظاہر ہے کہ اگر ہم گفتگو کے دوران ہمیں موقع ملا تو اس پر بھی بات کریں گے, لیکن اس وقت ہم ان کو جس خاص مقصد کے لیے ہم نے مدعو کیا ہے وہ ان سے یہ پوچھنا ہے کہ اس لاک ڈاؤن کے دوران لوگ کس طرح اپنے کاروبار کو سسٹین کر سکیں, خاص طور پر چھوٹے کاروبار. تو گفتگو کا آغاز کرتے ہیں. السلام علیکم محمد صدیق صاحب.
وعلیکم السلام جی.
جارجیا اٹلانٹا سے آپ ہمارے ساتھ ہیں, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو سوال میں کر چکی ہوں, اگر آپ گفتگو شروع کرنا چاہیں تو وہی سوال کہ کس طرح جو کاروبار ہیں آن لائن جو شکل اختیار کر رہے ہیں اور رجحان بڑھ رہا ہے آن لائن کاروبار کا, آپ تو اس فیلڈ کے ایکسپرٹ ہیں, تو مشورے دیجیے ہمارے سننے والوں کو, خاص طور پر جو کاروبار کرنا چاہتے ہیں کیا کریں وہ اس لاک ڈاؤن میں کہ اپنے بزنس جو ہیں وہ سسٹین کر سکیں.
بہت شکریہ, بڑا اچھا سوال ہے, اور آج کل کی یہ ریکوائرمنٹ ہے کہ کوئی بھی آپ کام کر رہے ہیں اس میں آن لائن کمپوننٹ ضرور رکھیں. آپ نے ریسٹورینٹ بھی کھولنا ہے تو اس میں اگر آن لائن آرڈر نہیں لے سکتے تو ریسٹورینٹ نہیں چلے گا, کرونا ہو یا کرونا کے بعد ہو. اگر آپ نے بزنس کو تھرائیو کرنا ہے, بزنس کو گرو کرنا ہے, اس کے بعد چوائسز تو نہیں ہے نا, یا تھرائیو کرنا ہے یا کمپٹیشن لے جائے گا, لیکن وہی بزنس سروائیو کریں گے اس کے بعد جو آن لائن کا کمپوننٹ رکھیں گے. ایون میرے ریئل اسٹیٹ میں بھی میں سارا کچھ آن لائن کر رہا ہوں. اب پہلے میں اور طرح کرتا تھا جس میں مجھے سائٹ پہ جانا پڑتا تھا, اب میں نے سائٹ پہ جانے والا کام کو ریورس کر دیا, مجھے نہیں جانا پڑتا. اب ہمیں وی ہیو ٹو ری تھنک ہاؤ وی ڈو بزنس. بے شک اس میں کچھ ایسے پروفیشن ہے جس میں آپ آن لائن کے مطلب اپنے فرنٹ فیس لوگوں کو فیس کرنا ہے, مجبوری ہے, ڈاکٹر ہے, کوئی ایسے کام ہے, وہ بھی ٹیلی میڈیسن پہ چلے گئے ہیں کافی سارے, لیکن اس میں پھر بھی آن لائن پورشن رکھ رہے ہیں. ہر بزنس میں آن لائن پورشن, اور یہ میں بڑے سالوں سے جیسے آپ نے بتایا میں سکھا رہا ہوں, پاکستان میں 2 لاکھ سے زیادہ لوگوں کو سکھا چکی ہیں, اور یہاں پہ بھی بہت لوگ آپ پوچھ رہے ہیں, وہی لوگ جو پہلے کہتے تھے نہیں نہیں ہم نے آن لائن نہیں کرنا, ہمارا بزنس بہت اچھا چل رہا ہے امریکہ میں, وہ کہتے ہیں کیسے کرتے ہیں, ہمیں بتائیں کیسے کرتے ہیں.
تو بتائیے نا کہ کون کون سے ایسے کاروبار ہیں جو اس وقت آن لائن, جن کو ضرورت ہے کہ وہ آن لائن جائیں اور وہ جا چکے ہیں, اور کون سے ایسے کاروبار ہیں جن کو مزید ضرورت ہے کہ وہ آن لائن جائیں, ورنہ وہ برقرار رہنا ان کے لیے بہت مشکل ہو جائے گا.
ہر وہ بزنس جو سروائیو کرے گا اس کے بعد, اس میں آن لائن کمپوننٹ کسی میں زیادہ ہوگا کسی میں کم ہوگا, لیکن ضرور ہوگا. کوئی ایسا بزنس نہیں جس میں آن لائن کام نہیں ہوگا اور وہ سروائیو کر جائے گا آج سے 2 سال 4 سال بعد. ایونچولی لوگ میرے جیسے لوگ جو کسٹمر ہیں وہ کہیں گے اچھا یہ آن لائن نہیں کرتے, میں کیوں جاؤں, میرے کام کا کیوں لوں. ایگزامپل میں آپ کو دیتا ہوں, اولڈ فیشن پلمبر, گھر میں کچھ مسئلہ آ گیا تو پلمبر ہے, اب وہ پلمبر پہلے تو ہم کال کرتے تھے, وہ گھر میں آتے تھے یہ بیسن خراب ہے یا چولہا خراب ہے یا سم تھنگ پائپ لیکیج ہے. اب وہ کیا کرتا ہے وہ پلمبر, وہ وہاں سے فیس ٹائم کال کرتا ہے یا کسی اور زوم کے تھرو یا کسی کے تھرو کال کرتا ہے, کہتا ہے مجھے ویڈیو میں دکھا دیں کہ وہ کس طرح کا ہے تاکہ میں ایسٹیمیٹ آپ کو کام دیکھ کے دور سے ویڈیو پہ دکھا دوں, بتا دوں اگر آپ مجھے ہائر کریں گے تو میں آؤں گا, ورنہ میں خام کا آپ کو کوٹیشن دینے کے لیے نہیں آؤں گا. یہ دیکھیں بڑی ویئرڈ سی ایگزامپل ہے, الیکٹریشین ہے, پنکھا نہیں چل رہا, اے سی نہیں چل رہا, وہ کہتا ہے اس کو یہ فیوز پہ کرو, مجھے ویڈیو پہ دکھا دو سارا کچھ. اب وہ جو پہلے ٹرپ آپ کو ایسٹیمیٹ دینے کے لیے لگاتے تھے, اب وہ نہیں لگائیں گے, تو اس نے آن لائن کمپنی اپنا ایڈ کر لیا نا. میں یہ کہنا یہ چاہ رہا ہوں کہ ایسے ایسے کام جو آپ نے کبھی سوچے نہیں, اب وہ جو کوئی آئے گا کام جس میں فیس ہے اس نے آ کے ٹھیک کرنا ہے نا پنکھا, وہ ریموٹلی تو ٹھیک نہیں کر سکتا ابھی رائٹ ناؤ, انٹل وی ہیو اے سمارٹ ہومز پھر تو وہ کر سکیں گے, لیکن یہ جو خام خواہ کے ٹرپ لگاتے ہیں اس کو مینیمائز کریں گے. تو بیسیکلی کہ ورچولی ایوری بزنس ول ہیو آن لائن کمپوننٹ. اب ہر بزنس میں جو آن لائن کمپوننٹ ہے وہ سیپریٹ ہے, रेस्टोरेंट का आप पहले कैश में, अगर आपने खाना खाया एक आम होटल में भी रेस्टोरेंट में $10 दिए तो कैश ले लेते हैं आप, वो कहते नहीं नहीं आप, मैं क्रेडिट कार्ड आपसे पकड़ूंगा भी नहीं, आप इस नंबर पे कॉल करें, हालांकि सामने बंदा बैठा हुआ है वो फोन पे कॉल ले रहा है, वो क्रेडिट कार्ड को हाथ में करना चाहता, वो की इन करके अपन लेता है, तब वो अगर वो ऑनलाइन कर ले तो वहां पे अपनी ऐप के थ्रू लिंक करके तो अपना ऑर्डर प्लेस कर दें, जब जाएंगे कर्ब साइड पे रेस्टोरेंट आपकी जो खाना अवेलेबल होगा, दैट मिनिमाइजेस द रिस्क फॉर एवरीबॉडी एंड इज अ मोर एफिशिएंट, इवेंचुअली वी विल बी अ कैशलेस सोसाइटी।
तो कैशलेस सोसाइटी तो बनी जाएगी, पाकिस्तान के बारे में आपका क्या ख्याल है, वहां भी ये कैशलेस सोसाइटी बनेगी, और अगर बनेगी तो कब तक ये सूरत नजर आ रही है?
अच्छा, अगर इससे पहले पाकिस्तान में 30 साल लगने थे तो वो 3 साल में हो जाएगा, ये तो मैं कह सकता हूँ।
अच्छा,
अब लोग वहां पे देखिए, लोग पहले हाथ में लाते थे, जफ्फियां डालते मिलते थे जी, लेकिन अब तो नहीं मिलाते लोग, बहुत कम मिला रहे हैं अपने हाथ, दूर से कहते जी सलाम अलैकुम। देखिए चेंज, कोरोना से ये एक पॉजिटिव चेंज आई है कि मजबूरन है अब बहुत सारे काम वहां पे भी मजबूरन ऑनलाइन होने शुरू हो गए हैं, क्योंकि इंटरनेट पाकिस्तान में कोई 130 मिलियन लोगों के पास है, स्मार्टफोन 95 मिलियन लोग हैं, ये 95 मिलियन पीपल आर रेडी टू ट्रांजेक्ट ऑनलाइन, वहां पे ट्रस्ट नहीं है ऑनलाइन, इसलिए थोड़ा सा मसला है। वो कैश ऑन डिलीवरी का सिस्टम है, लेकिन वो ऑनलाइन अब वहां पे बहुत तेजी चल रहा है, अगर आपका बार्बर शॉप की जो अपॉइंटमेंट्स है वो ऑनलाइन लेगा, अभी करना शुरू हो गए लोग।
तो फिर कैसे करें वो लोग जो ऑनलाइन नहीं थे, वो कहाँ से सीखे ऑनलाइन कारोबार करना? आप तो कारोबार सिखा रहे हैं ऑनलाइन, तो कुछ जरा हिंट दीजिए कि किस तरह से वो, किसकी मदद लें, कौन से ऐसे एक्सपर्ट्स हैं जो उन्हें गाइड कर सकते हैं ऑनलाइन कारोबार करने के लिए?
अच्छा, ये एक छोटी सी साइट कॉल youtube.com, यूट्यूब का सुना है कभी आपने?
क्यों नहीं सुना।
अच्छा, इसी तरह udemy.com है, udemy.com, वहां पे बहुत सारे एक्सपर्ट हर टॉपिक पे जो भी वो सीखना चाहते हैं वहां पे सिखाए, वहां पे मेरा भी कोर्स है, फ्री में है, कोई पैसे कोई बात नहीं है कि आप ऑनलाइन काम कैसे कर सकते हैं। अच्छा। और वो फ्री में सीखें, करें, ताकि अपने बिजनेस को पेंडेमिक प्रूफ योर बिजनेस करें, इसको प्रूफ करें अपने आप को, ताकि हम थ्राइव कर सकें, क्योंकि इंसान जो है वो अपनी मजबूरी के टाइम पे सीख के अपने बिजनेस को आगे ठीक कर सकता है, वरना आपकी फैमिली की जो वेल बीइंग है, फाइनेंशियली मैं बात कर रहा हूँ, वो काफी रिस्क है, और अभी इतनी अनएम्प्लॉयमेंट है, 30 मिलियन से ज्यादा लोग अनएम्प्लॉयड है, पता नहीं ये कब जाके इनको एम्प्लॉयमेंट मिलेगी, तो अब डिमांड सप्लाई जो सप्लाई है, अनएम्प्लॉयड पीपल विल बी अ लॉट, और उसकी वजह से आपका बिजनेस भी इफेक्ट होगा, लेकिन यही टाइम है सीखने का, सीख के अपने आप को अप्लाई करें और जल्दी से जल्दी अपने बिजनेस को स्ट्रीमलाइन कर लें, ताकि आप दूसरे कंपटीशन से आगे निकल सके।
तो इस कोरोना के दौर में कौन कौन से ऐसे नए अपॉर्चुनिटीज पैदा हुए हैं जॉब्स के, जो के इस माहौल के बाद, इसके बाद भी कंटिन्यू रहेंगे, वो बताइए कि लोग किस शोबे में इस वक्त जाएं कि वो आगे चलकर कोई अच्छा कारोबार शुरू भी कर सकें, और अगर इस वक्त कर रहे हैं तो उसको कंटिन्यू करें।
अच्छा, इसमें बड़े अजीब अजीब किस्म के बिजनेस शुरू हो गए हैं, पहले ग्रोसरी कोई अपने पब्लिक से या क्रोकर से या किसी से, वो अपने खुद नहीं ग्रोसरी देख के खुद फील करके लेके आऊंगा, वो ग्रोसरी डिलीवरी के 1 लाख से जॉब अवेलेबल है अमेरिका में, छोटी छोटी नई नई जॉब्स क्रिएट हो रही हैं, क्योंकि ये नई इकोनॉमी है, न्यू नॉर्मल है, इसमें नए किस्म के बिजनेस शुरू होंगे और नई किस्म की जॉब्स क्रिएट होंगी, जो पुराने वाले जॉब्स हैं बहुत सारी इलिमिनेट हो जाएंगी या मॉडिफाई हो जाएंगी विद डिफरेंट स्केड्यूल ऑल टुगेदर। तो पहले मेंटली तो हमें अपने आप को ओपन करना है कि यस
जी हाँ,
पहले तो हमें मेंटली अपने आप को ओपन करना है कि वी आर रेडी टू एम्ब्रेस न्यू थिंग्स, क्योंकि चेंज जो बड़ी हार्ड चीज है। अच्छा, एक तो ये है कि जैसे आप मेरा इंटरव्यू कर रही हैं, हम वी आर नॉट ऑन द सेम प्लेस, आप भी लाइकली अपने ऑफिस वाली जगह पे नहीं होंगी, और मैं अपने घर पे हूँ, और मैं तो 20 साल से घर में बैठा हूँ, तो बहुत सारे ऐसे काम है जो आप घर से कर सकते हैं। एज एन एग्जाम्पल, मैनी मैनी सीईओज ऑफ द कंपनीज, पहले वो मीडिया जब उनको कॉल करता था, दे नेवर वांट टू बी टॉकिंग टू एनीबॉडी, नहीं अब हम मीडिया पे नहीं जाना चाहते, अब जब तक वो अपने इंटरव्यूज नहीं देगा, अपने कस्टमर से कम्युनिकेट नहीं करेगा फेसबुक पे, यूट्यूब पे, इंस्टाग्राम पे, स्नैपचैट पे, क्योंकि उनके लिंक्डइन पे, जब तक वो कम्युनिकेट नहीं करेंगे उनके कस्टमर, उनके साथ कोई रिलेशनशिप नहीं होगा, एंगेजमेंट नहीं होगी, दे वॉन्ट बी एबल टू सेल टू देम, वो सेल नहीं कर सकेंगे। अब उसके लिए दे हैव टू गो ऑनलाइन, तो इसमें जो उनको ऑनलाइन करने के लिए, बहुत सारे लोगों को तो व्हाट्सएप भी बिजनेस की इस्तेमाल करनी नहीं आती, उनको सही तरह जूम भी अच्छी तरह इस्तेमाल करना नहीं आता, ये सारे आप कंसल्टेंट बन सकते हैं उन लोगों को, बिजनेस को ऑनलाइन जाने में हेल्प करें, और ये सीखने के लिए ऐसे 1-2 महीने चाहिए, और बहुत अच्छे, क्योंकि आज सप्लाई बहुत है, इसकी डिमांड बहुत ज्यादा है अभी, तो इसमें से अपना एज ए कंसल्टेंट करियर लॉन्च कर सकते हैं, डिफरेंट प्लेटफॉर्म पे बिजनेस को एनेबल करें ऑनलाइन जाने के लिए, क्योंकि स्मॉल बिजनेस को हेल्प चाहिए होती है, हैंड होल्डिंग चाहिए होती है।
जी बिल्कुल, स्मॉल बिजनेस की बात सबसे है, बड़ी कंपनियां तो अपने आप को किसी न किसी तरह सस्टेन कर लेंगी, छोटे कारोबारों के लिए आप स्पेसिफिक अगर मशवरे देना चाहें कि वो क्या करें कि आगे तक अपने आप को बरकरार रख सकें और आगे तरक्की कर सकें।
स्मॉल बिजनेस के अगर उनके जो कस्टमर हैं वो प्रोफेशनल्स हैं, जैसे प्रोजेक्ट मैनेजर्स होते हैं, सिस्टम लीड्स होते हैं, ऐसा प्रोफेशनल्स हैं, तो आप स्मॉल उस स्मॉल बिजनेस को लिंक्डइन पे अपने आप को सेटअप करें, और वो इस बिजनेस ओनर को आप खुद नहीं पता तो किसी कंसल्टेंट को हायर कर ले। जब लिंक्डइन पे जाएंगे तो आपके कस्टमर के साथ, जहां जहां पे आपके कस्टमर है ना, हर एक को अपने कस्टमर का पता होता है कि मेरा कस्टमर किस प्लेटफॉर्म पे ज्यादा ऑनलाइन है। प्रोफेशनल्स लिंक्डइन पे हैं, जो कंज्यूमर है वो ज्यादा फेसबुक और इंस्टाग्राम पे है। तो ये अगर कोई आप आर्ट बेच रहे हैं तो पिंटरेस्ट पे है ज्यादा, पिक्चर्स ज्यादा पिंटरेस्ट पे होती है। तो ये कस्टमर बेस है, प्लेटफॉर्म कोई एक मैजिक नहीं है। जिस तरह के आपके कस्टमर हैं आप ये सोचें कि वो किधर होते हैं, जहां पे वो होते हैं वहां ही आपने अपने आप को सेटअप करना है। और उस तरह पे सेटअप करने के लिए जो उसका एक्सपर्ट है उस प्लेटफॉर्म का, ये मास्टर ऑफ ऑल कोई नहीं होता, कोई फेसबुक का एक्सपर्ट है, कोई लिंक्डइन का एक्सपर्ट है, कोई पिंटरेस्ट का एक्सपर्ट है, कोई इंस्टाग्राम का एक्सपर्ट है, जिस चीज का वो एक्सपर्ट है उसको हायर करें। आप
कहाँ से हायर करें, उन्हें पता कैसे लगेगा कहाँ है ये एक्सपर्ट्स?
ये वेबसाइट पे जाएं google.com, वहां पे सर्च करें लिंक्डइन एक्सपर्ट, फेसबुक एक्सपर्ट, इंस्टाग्राम कंसल्टेंट एक्सपर्ट, वहां पे आपको लिस्ट बहुत मिल जाएगी। अगर उसका नाम गूगल में लिस्ट इंस्टाग्राम पे उन सोशल मीडिया पे नहीं आ रहा, वो चीज का एक्सपर्ट ही नहीं है ना।
ठीक,
बहुत सिंपल,
बिल्कुल सिंपल, बड़ी आसानी से आपने बता रहे हैं सुनने वालों को कि क्या करना चाहिए, बड़ी बात है। तो एक तो आपने कहा कि ये जो है डिलीवरी का, फूड डिलीवरी है या जो दूसरी डिलीवरी है, वहाँ से मॉल से या शॉपिंग सेंटर से लोगों के घर पहुँचाने का एक बिजनेस जो है सब पड़ा इन हो गया, बहुत से बेरोजगार लोग जो थे वो इसको अवेल कर रहे हैं, लेकिन कौन से बिजनेस हैं जो ठप हो गए हैं बहुत, बिल्कुल वो कौन से हैं?
अच्छा, बिजनेस वही ठप होगा जो नई टेक्नोलॉजी को, अभी जो न्यू चेंजेस हैं अभी आई हैं, फोर्स्ड चेंजेस है ना अभी राइट में, जो उसको अडैप्ट नहीं करेगा वो ठप हो जाएगा। असल में कोरोना की वजह से अपने आप को अब री इवेल्युएट करना है, अपने आप को रिफ्लेक्शन पॉइंट है ये। जब तक हम इनसाइड लुक करके अपने आप को चेंज करने के ड्रास्टिक चेंज है बिल्कुल, उसको अडैप्ट नहीं करेंगे तो आपका बिजनेस ठप हो जाएगा। और 100-100 साल बिजनेस पुराने भी ठप हो रहे हैं अभी राइट नो, क्योंकि उनकी मैनेजमेंट ने ये डिसाइड कर लिया कि वी कैन डू इट। हालांकि अगर इफ दे गिव अप दे कैन डू इट, अगर उसमें चेंज के लिए एम्ब्रेस कर रहे हैं और रेडी हो कि यस हमें बताएं इसको कैसे करना है, तो देयर इज ऑलवेज अ वे टू मेक इट हैपन। कोई ऐसा बिजनेस नहीं है जिसको आप अडॉप्ट नहीं कर सकते। वो ठीक है 100% ऑनलाइन नहीं जाएगा, अगर 40% भी चला गया तो अगर आपका 40% रेवेन्यू आएगा तो आपका ऑपरेशन स्केल डाउन तो आप कर सकते हैं, बंद करने और स्केल डाउन में बड़ा फर्क है।
स्केल डाउन कम से कम हो सकेगा अगर
फार ना हो, जब हालात बेहतर हो जाएंगे, वैक्सीन आ जाएगी, तो इंशाल्लाह फिर बहुत सारी चीजें, मतलब फिर टाइम मिल जाएगा ना, आपको टाइम चाहिए ना।
तो लेकिन आप ये कह रहे हैं कि इसके बाद भी, कोरोना के बाद भी अब ज्यादातर जो कारोबार हैं वही सरवाइव करेंगे जो अपनी मौजूदगी जो है ऑनलाइन ले जाएंगे, ये
100% गारंटीड, इसमें एफ एंड बर्स का कोई चक्कर नहीं है, डिपेंड का चक्कर नहीं है, ये बिल्कुल गारंटीड है। अगर आप ऑनलाइन नहीं जा रहे तो यू विल बी आउट ऑफ बिजनेस, इट्स नॉट अ मैटर ऑफ इफ, इट्स जस्ट अ मैटर ऑफ व्हेन।
तो फिर मोहम्मद सिद्दीक साहब ये बताइए कि ये शॉपिंग मॉल्स का क्या बनेगा जिन, और ये जो इतने बड़े बड़े स्टोर्स बने हुए मुख्तलिफ, उनका क्या बनेगा? क्या वो खत्म हो जाएंगे, बंद हो जाएंगे?
नहीं, वो भी अपने आप को रीइन्वेंट कर रहे हैं, वहां पे सिर्फ लोग डेमो साइट्स होंगी, यहां पे शॉपिंग के लिए नहीं जाएंगे आप लोग, क्योंकि थोड़े से लोग हो जाएंगे, सारे ज्यादा मॉल शॉपिंग में से नहीं जा सकते। वो एक तरह की डेमो साइट है जहाँ पे जाके प्रोडक्ट को देख सकते हैं आप फिजिकली, और डेमो के जाने के भी लोग पैसे लेंगे, वो फ्री में नहीं होगा, क्योंकि वहां पे बाय तो कर नहीं सकते, इतना स्टोर तो रख नहीं सकते लोगों को अंदर, जब कस्टमर ही कम आएंगे इतने बड़े स्टोर को, उन्होंने क्या करना
जी।
अब लोग भी दूर दूर होंगे, चीजें भी दूर दूर होगी, तो डेमो साइट होगी वहां पे, वो आप साइट विजिट कर लें और आपको इतने पैसे दे दें,
तो फिर ये जो बड़े बड़े शॉपिंग मॉल्स हैं ये छोटी छोटी दुकानों की शक्ल अख्तियार कर जाएंगे?
नहीं, वो जैसे बड़े सारी शॉपिंग मॉल में यहाँ पे जब ये चीजें 25% रह जाएंगी, 75% जो है ना वो स्पेस क्रिएट हो जाएगी चीजों के ऊपर में। आप अगर आप एक सेक्टर में हैं, आप ये कपड़े देख रही हैं, दूसरी थोड़ी दूर आप फर्नीचर देख रही हैं, तो दरमियान में इतनी जगह होगी कि वो लोग आपस में मिंगल होने के चांस नहीं हुए, तो सेफ्टी का मसला आ गया ना। अब वो फिर डेमो ही रह जाएगी ना, उतना स्टोरेज तो बाय करने वाली जगह तो रह नहीं जाएगी, तो देखने वाली जगह रह जाएगी जिसको देख के आप वहां पे ऑनलाइन ऑर्डर करेंगे।
अच्छा हाँ, क्योंकि वो बहुत सी चीजें ऐसी हैं जो जब तक कि हार्ड आइज से ना देखें वो नहीं समझ में आती, और कलर वलर का भी नहीं पता लगता। लेकिन इस ऑनलाइन बिजनेस में जो एक और जो एक कबाहत आने का इम्कान है, अमेरिका में तो शायद ऐसा ना हो लेकिन दूसरे मुल्कों में ऑनलाइन जो भी चीज मंगाओ उसमें 10,000 तो ऐप निकल आते हैं, फिर वो क्या बनेगा? उस सूरत हाल का भी बताइए ना फिर।
वो ठीक है, आप बिल्कुल सही कह रही हैं, लेकिन ऐसे ऐसे चीजें अडॉप्ट हो रही है। अब अमेजोन का 40% बिजनेस बढ़ गया है अभी पिछले 2 महीनों में, इतनी तो मार्केटिंग करके भी नहीं बढ़ता इतनी आसानी से। ये दैट्स सेइंग कि पीपल आर एक्सेप्टिंग इट। वो जो ऐप निकलते हैं, आप कस्टमर को, उसको दुकानदार को, शॉप को, वाले को पता होगा कि अगर ये आया तो ये तो वापस आ जाएगी। अमेजोन तो हैसल फ्री रिफंड कराता है ना, उसका ट्रस्ट है कस्टमर के साथ। अब ये इस तरह के जो ऑनलाइन मार्केट प्लेस है अमेजोन टाइप, वो दे विल मेक अ लॉट ऑफ मनी, क्योंकि इनफैक्ट वो कंसोलिडेट कर लेंगे उस तरह। ये छोटे बिजनेस को सरवाइव करना, जब तक वो बाकी चीजों का डायरेक्ट नहीं करेगा वो सरवाइव नहीं कर सकेगा। ये जो रिफंड का है, हर दुकानदार को अपनी चीजों का सेटिस्फेक्शन गारंटी ऑफर करनी पड़ेगी, क्योंकि बंदे के पास अमेजोन की ऑप्शन भी है, वॉलमार्ट की भी ऑप्शन है, और भी चीजों की ऑप्शन है। जब तक वो आपसे जो चीज ले रहा है तो आप उसको हैसल फ्री जो है वो रिफंड आप ऑफर करेंगे। ट्रस्ट के बगैर बिजनेस नहीं होता कभी भी।
तो
तो
पाकिस्तान में
पाकिस्तान
कैसे होगा? पाकिस्तान में भी ये तो सूरत हाल यहाँ पर है ना, अमेरिका में है।
दिस इज द बिग चेंज। ये पाकिस्तान में भी ये बड़ी तब्दीली है, जैसे नहीं कह रहे तब्दीली आएगी नहीं, आ गई है। ये भी एक तब्दीली आने वाली है लोगों के माइंड में कि अब जो चीज है ऐसा ऐसा आप क्वालिटी की दें। और पाकिस्तान में तो वो मुसलमान कंट्री है, वहां पे कहते हैं अल्लाह ने कोरोना को जान नहीं देनी, अल्लाह मियां को जान नहीं कहते, वो कहते हैं कोरोना को जान नहीं देनी, आप ये मेरे साथ झूठ बोल रहे हैं। तो ट्रस्ट आपका एस्टेब्लिश हो जाएगा, ऐसा ऐसा चेंज आती है। लेकिन वहां पे इधर ही चीजें जाएंगी, ऑनलाइन के बगैर वहां पे भी नहीं सर्वाइव कर सकेंगे। जब वो कहेंगे मॉल बंद हो रहे हैं, यहाँ पे इतने लोग से ज्यादा इकट्ठे नहीं हो सकते, तो आपके पास क्या चॉइस है? जिंदगी तो चलानी है ना, मतलब मजबूरी में हर चीज इन्वाइट कर लेता अपने आप को।
तो ये जब एक सवाल और उठ रहा है कारोबार से हटकर, कि ये जब टेक्नोलॉजी का इस्तेमाल बढ़ जाएगा और हर चीज ऑनलाइन चली जाएगी, तो मुलाजमतों में भी ये इम्कान बढ़ जाएंगे कि जिनके पास टेक्नोलॉजी की महारत होगी, स्किल्स होंगी, उन वो ही आगे बढ़ सकेंगे, तो मुलाजमतें भी चली जाएंगी ऐसे लोगों के पास से जो, या नहीं कर पाएंगे जिनके पास स्किल्स नहीं होंगे टेक्नोलॉजी के ऑनलाइन?
ना, दिस इज अपॉर्चुनिटी टू रीटूल आवर सेल्फ। अपने आप को नई चीजें सीखने का टाइम है। अगर कस्टमर सीख रहा है, शॉपकीपर सीख रहा है, जो वहां पे जॉब करेगा उसको भी सीखना पड़ेगा। ये सबको सीखना है, सबको कॉम्प्रोमाइज करना है। वो जो 10 साल से 20 साल से काम कर रहे हैं, दे आर आउटडेटेड नाउ। ये नहीं है वो जीरो हो गई है। 10% आप टेक्नोलॉजी को ऐड कर लें, 20% कर लें, थोड़ा टाइम ले लें, लेकिन उसको आप ये कहेंगे मैं सीखे बगैर गुजारा कर लूंगा, वो मुश्किल है अपनी है। क्योंकि कस्टमर की डिमांड भी वही है, जो एम्प्लॉयर है उसकी डिमांड भी वही है। तो जो एम्प्लॉई है वो तो जो उसकी डिमांड मैच नहीं करेगा तो उसको हायर कौन करेगा? दिस इज द टाइम टू री स्किल आवर सेल्फ वर्ल्ड वाइड। हर काम में देखेंगे मैं अपने आप को इम्प्रूव कैसे कर सकता हूँ, एफिशिएंसी कैसे ऐड कर सकता हूँ, टेक्नोलॉजी का इस्तेमाल कैसे कर सकता हूँ। नहीं है तो पे करके सीखें, फ्री में सीखें, जहां से भी सीखें। ना सीखना ऑप्शन नहीं है, ना सीखेंगे तो यू विल बी आउट ऑफ वर्क।
तो आने वाले दौर में, कोरोना के बाद के दौर में, तो घर, दफ्तर, कंपनियां सब एक जगह होंगी?
आप तो किचन में जो है आपका वही दफ्तर है, घर दफ्तर एक ही चीज हो गया। आप जो पर्सनल लाइफ और बिजनेस लाइफ और वर्क लाइफ सारी ऑल सारी इंटीग्रेट हो गई है ना अभी राइट नाउ,
तो आप
नॉट
समझते
फॉर
हैं
वन डे। या
कि ये एक अच्छा वो माहौल बनेगा कि घर के अफराद जो पहले बहुत दूर हो गए थे, सारा दिन अलग रहते थे, दफ्तरों में ज्यादा वक्त गुजरता था, सड़कों पर ज्यादा वक्त गुजरता था, कारोबार के वक्त ज्यादा अपने कारोबारी जगहों पर गुजरता था, अब वो सब एक ही जगह आ गए तो ज्यादा बेहतर एक जिंदगी सामने आएगी लोगों के लिए, घरेलू भी, दफ्तरी भी, कारोबारी भी।
ये इवेंचुअली ये चेंज के दौरान हार्ड होता है, लेकिन ये चेंज के बाद सेटल डाउन चीजें हो जाती हैं। तो मियाँ बीवी के आपस में बनने ज्यादा शुरू हो जाएगी, जब दे विल सेटल डाउन विद ईच अदर कि यहाँ पे ही रहना है, इकट्ठे ही रहना है, 24 घंटे की जगह है। आप मैं एग्जाम्पल देता हूँ, ट्विटर आई है, ट्विटर सारे सारे जर्नलिस्ट यूज करते हैं। तो ट्विटर ने बल्कि कहा है कि बहुत सारे लोग जो अभी जो उनकी जॉब है वो घर से परमानेंटली घर से कर सकते हैं, बेशक ये खुल भी जाएगा तो दे विल नॉट आस्क देम टू कम बैक, नॉट एवरीवन, लेकिन कुछ लोगों को उन्होंने कहा है कि परमानेंटली यू कैन वर्क फ्रॉम होम नाउ। अब जब ट्विटर ने किया तो बड़े बड़े टेक्नोलॉजी कंपनियां भी ये करेंगी, ये इज़ बिग शिफ्ट हैपनिंग बेसिकली। अगर आपको 3 महीने किसी जगह पे आपने काम चला लिया है और काम बड़ा एफिशिएंटली चल रहा था, तो इसका मतलब ये कि ऑफिस में जाने की तो खास जरूरत नहीं थी पहले, वो मेंटली चेंज एक्सेप्ट करने को तैयार नहीं थे ना, वो समझते नहीं सामने ही होता है काम। अब इतने प्लेटफॉर्म आ गए ऑनलाइन जो अलाउ करते हैं कि आपके यू कैन शेयर स्क्रीन, देख सकते हैं कोई बंदा क्या कर रहा है, ये वाकई कंप्यूटर पे काम कर रहा है या अपने घर में काम कर रहा है, सारा कुछ आजकल अवेलेबल है ना क्लाउड क्लाउड पे। तो टेक्नोलॉजी अडेप्ट करने वाली चीज है, स्पेशली ये टेक कंपनियां दे लीड इट ना, वो तो सबसे पहले अडॉप्ट करती हैं, उनको देख के फिर दूसरे लोगों के मायने में भी आइडिया आता है।
कोरोना की तबाहियों के बाद एक एक पॉजिटिव चीज, पॉजिटिव चीजें भी सामने आने वाली इसी इसी
अच्छा।
से
एब्सोल्युटली, बल्कि मैं तो ये कहूंगा अनफॉर्चुनेटली देयर लॉस ऑफ लाइफ, इसका बड़ा अफसोस है और ये, लेकिन उसका जो इम्पैक्ट है पॉजिटिव साइड वो बहुत ज्यादा है। जो काम 30 साल में होना था वो 3 साल में हो जाएगा अब ऑनलाइन, इतनी स्पीड से चेंजेस, पहले कभी भी इंसान अडॉप्ट नहीं करता, जितनी आप मजबूरन कर रहे हैं लेकिन करनी पड़ रही है और कर भी रहे हैं।
तो कोरोना के बाद जब अब ये नहीं मालूम कि कब खत्म होगा, बल्कि माहरीन तो अब ये कह रहे हैं कि हमें कोरोना के साथ ही जिंदगी गुजारनी पड़ेगी, बिल्कुल उस तरह जिस तरह के हम एड्स की बीमारियों के साथ जिंदा है, कैंसर की बीमारियों के साथ जिंदा है, इस तरह कोरोना भी हमारे साथ हमारी जिंदगियों के साथ साथ चलेगा अब आइंदा।
कोरोना के बल्कि वो अभी से बात शुरू हो गई है, कुछ और आने वाला, उसका नाम पता नहीं क्या होगा, डजंट रियली मैटर, नाम से क्या मतलब, डिस्ट्रक्शन है ना। अब हमें ये जो पेंडेमिक सिचुएशन है, जो इनविजिबल एनिमी है, उसमें सर्वाइव करने का, अपने आप को अडेप्ट करना है, सेफ्टी का ख्याल करना है, ख्याल का दूसरों का भी ख्याल करना है, बल्कि ये जो सोशली वो कहते हैं ना सोशल डिस्टेंस, बल्कि वी नीड टू से सोशली कनेक्टेड फिजिकल डिस्टेंस करना है,
फिजिकल डिस्टेंस।
तो हमें इस तरह इसको फिजिकल डिस्टेंस से हमें सीखना है, उसमें मिस्टेक नहीं करनी, और सोशली हमें कनेक्ट रहना है, क्योंकि इंसान जो है सोशल एनिमल है, दे हैव टू कनेक्ट ईच अदर, इनफैक्ट वी आर मोर कनेक्टेड विद ईच अदर राइट नाउ एवर बिफोर।
बिल्कुल बिल्कुल, बहुत प्यारी प्यारी बातें की आपने मोहम्मद सिद्दीक साहब, और बड़े दूर तक आपने हमारे सुनने वालों को बताया कि आने वाला दौर क्या रुख इख्तियार करने वाला है, और एक अच्छी अच्छा मैसेज भी दिया, एक उम्मीद भी दिलाई कि जो कुछ भी होगा, जो कुछ बुरा हो चुका या जो इस वक्त हो रहा है, उसके बाद यकीनन रोशनी 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 होगी सबके लिए, पूरी दुनिया के लिए। बेहद शुक्रिया मोहम्मद सिद्दीक साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू,
थैंक यू फॉर हैविंग।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आप सुन रहे हैं हमारा खुसूसी प्रोग्राम। आज हम अपने प्रोग्राम में आपको मालूमात पहुंचा रहे हैं कोरोना की वबा के दौरान जो नफसियाती मसाइल पेश आ रहे हैं पाकिस्तान में और दुनिया भर में, और ख़ास तौर पर पाकिस्तान में, उनके लिए क्या सहूलियात फराहम की जा रही हैं फिज़िकली और ऑनलाइन, और क्या जो नफसियाती मरीज़ हैं उनका इलाज या उनको मशवरे किसी ऑनलाइन पैनल से भी दिए जा रहे हैं, ऑनलाइन चैनल से भी दिए जा रहे हैं, या उनके लिए टेलीसाइकेट्री का कोई शोबा मौजूद है। इस बारे में मालूमात आप तक पहुंचाने के लिए इस वक्त हमारे साथ मौजूद हैं डॉक्टर नाजिश इमरान, जो एसोसिएट प्रोफेसर हैं और हेड ऑफ द डिपार्टमेंट हैं चाइल्ड एंड फैमिली साइकेट्री, किंग एडवर्ड मेडिकल यूनिवर्सिटी लाहौर, न्यू हॉस्पिटल। तो टेलीफोन पर हमारे साथ लाहौर से मौजूद हैं, अस्सलाम वालेकुम डॉक्टर नाजिश इमरान।
जी वालेकुम सलाम, क्या हाल है?
मैं ठीक हूँ और उम्मीद है कि आप भी ठीक ही होंगी, आप डॉक्टर हैं तो अपना बहुत केयर कर रही होंगी और लोगों की भी केयर कर रही हैं, और ताहिर अपनी पहले केयर है तो लोगों की केयर है। तो कुछ बताइए कि जो मैंने भी बात की कि क्या कोरोना की वजह से कुछ नफसियाती अमराज में इजाफा हुआ, जो कोरोना के मरीज हैं वो तो खैर हैं ही, लेकिन क्या उनकी वजह से वो नफसियाती प्रॉब्लम का शिकार हुए और उनके इर्द गिर्द के लोग भी नफसियाती प्रॉब्लम्स का शिकार हुए, और अगर हुए तो क्या वो राब्ता कर रहे हैं आप लोगों से किसी चैनल के जरिए, या उनको कोई फैसिलिटी आप लोग या कोई भी पाकिस्तान में दूसरे हॉस्पिटल्स में या आपके हॉस्पिटल में फराहम की जा रही है, इस पर ज़रा रोशनी डालिए।
जी बिल्कुल, जिस तरह आपने कहा कि कोरोना के फिजिकल इफेक्ट्स तो हैं ही, लेकिन साथ ही साथ कोरोना की वजह से साइकोलॉजिकल प्रॉब्लम्स एक तो जनरल पब्लिक में बहुत ज्यादा आ रहे हैं, क्योंकि स्ट्रेस बहुत ज्यादा है, फियर ऑफ इन्फेक्शन, फिर आइसोलेशन, या जिस तरह से लॉकडाउन इतना अरसा चलता रहा है तो उसके अपने साइकोलॉजिकल इम्पैक्ट्स बहुत ज्यादा हो जाते हैं. फिर जॉब लॉसेस, फाइनेंशियल और इकोनॉमिक, जिसकी वजह से जनरल पब्लिक भी बहुत ज्यादा स्ट्रेस का शिकार है. इसके साथ साथ हेल्थ केयर वर्कर्स, क्योंकि नंबर ऑफ केसेस बढ़ रहे हैं, ड्यूटी आवर बढ़ रहे हैं, प्रोटेक्टिव इक्विपमेंट की अवेलेबिलिटी और मल्टीपल चीजें, रिस्क ऑफ इन्फेक्शन बहुत बढ़ रहा है, तो उनमें भी साइकोलॉजिकल स्ट्रेस रिलेटेड सिम्टम्स काफी आ रहे हैं. इसके साथ साथ जो कोरोना के पेशेंट्स दाखिल हैं हॉस्पिटल्स में, आइसोलेशन में, फैमिलीज कुछ दाखिल हैं, तो वो उनके भी जो है डेफिनेटली बहुत ज्यादा जो है साइकोलॉजिकल इम्पैक्ट हॉस्पिटलाइजेशन का और ऐसी डिजीज का जिसमें जो है वो डर बहुत ज्यादा है और रिस्क भी हैं डेथ्स वगैरह के भी और इलनेस के, तो ये मल्टीपल डेफिनेटली ओवरऑल साइकोलॉजिकल प्रॉब्लम्स बहुत ज्यादा बढ़ रहे हैं. और उस सिलसिले में जो आपने सर्विसेज की बात की, तो किंग एडवर्ड मेडिकल यूनिवर्सिटी वाज अमंग द फर्स्ट सॉर्ट ऑफ इंस्टीट्यूशंस इन द होल ऑफ पाकिस्तान जिसने टेली मेडिसिन डिपार्टमेंट जो है राइट इन द सॉर्ट ऑफ फर्स्ट केसेस रिपोर्ट हुए थे तो दी सॉर्ट ऑफ डेवलप्ड टेली वाइस चांसलर किंग एडवर्ड मेडिकल यूनिवर्सिटी प्रोफेसर खालिद मसूद गोंदर उनकी टीम के साथ मिलकर तो टेली मेडिसिन का डिपार्टमेंट स्टैब्लिश हुआ एंड इट्स रनिंग प्रोवाइडिंग 24 आवर सर्विसेज डिफरेंट स्पेशलिटीज की इंक्लूडिंग टेलीसाइकाइट्री एज वेल. तो एक तो टेलीसाइकाइट्री सर्विस के जरिए जनरल पब्लिक और जो पेशेंट जिनको ऑलरेडी साइकियाट्रिक इलनेसेस थी वो हमसे कॉन्टेक्ट कर सकते हैं,
नफसियाती मशवरे देना या नफसियाती इलाज करना टेलीफोन के जरिए या वीडियो कॉल के जरिए, क्या आप समझती हैं कि ये आसान काम है?
आसान तो नहीं है लेकिन डेफिनेटली मतलब है वीडियो कॉल और स्काइप के जरिए टेलीसाइकाइट्री सर्विसेज दुनिया भर में तो रेगुलर भी चल रही होती हैं. पाकिस्तान में इट्स अ न्यू कॉन्सेप्ट लेकिन ये कि बहुत रैपिडली जो है वो उसकी अवेयरनेस भी लोगों में आ रही है और जनरल पब्लिक भी व्हाट्सएप और स्काइप के जो नंबर्स गवर्नमेंट की तरफ से और यूनिवर्सिटी की तरफ से प्रोवाइड किए गए हैं, क्योंकि कई जनरल हॉस्पिटल्स की भी जो है एक्चुअली ओपीडीज भी बंद है, तो इसलिए जो ऑलरेडी पेशेंट साइकियाट्रिक इलनेसेस के साथ है उनके लिए सर्विस प्रोविजन के लिए कि बहुत अच्छा कदम है. और उसके साथ साथ ही जनरल पब्लिक जो बहुत ज्यादा स्ट्रेस रिलेटेड सिम्टम्स हो रहे हैं तो वो भी कॉन्टेक्ट कर सकते हैं और उनको एडवाइस फोन पे असेसमेंट कम्प्लीट होके अकॉर्डिंग टू देयर डिफिकल्टीज फोन पे एडवाइस भी दी जा रही है अगर मेडिसिन की जरूरत है वो भी, और अगर जहाँ पे सीरियस प्रॉब्लम्स हैं जहाँ पेशेंट्स को हॉस्पिटलाइज करने की जरूरत है तो उस सिलसिले में भी फिर उनको गाइडेंस टेलीसाइकाइट्री सर्विसेज के जरिए दी जा रही है. एक और चीज जो बल्कि मैं जिक्र करना चाहूंगी टेलीसाइकाइट्री के जरिए कि किंग एडवर्ड में क्योंकि न्यू हॉस्पिटल बिकेम द मेन सेंटर इन लाहौर फॉर कोरोना एडमिशन पेशेंट्स, तो ऑब्वियसली वो फिर जिस तरह से नंबर ऑफ पेशेंट्स बढ़ रहे थे तो उनमें भी फ्रस्ट्रेशन और साइकोलॉजिकल इश्यूज बहुत आ रहे थे, तो वाया टेलीफोन सर्विस के जरिए ही कोरोना के पेशेंट्स की काउंसलिंग और उनको जो हेल्प प्रोवाइड करने का जो है तो वो भी रेगुलर चल रहा है. और साथ ही साथ स्टाफ सपोर्ट सिस्टम भी जो है वो किंग एडवर्ड मेडिकल यूनिवर्सिटी में स्टाफ सपोर्ट के लिए जो स्टाफ फ्रंटलाइन वर्कर्स है जिनमें स्ट्रेस रिलेटेड प्रॉब्लम्स बढ़ रहे हैं तो उनके लिए भी कॉन्फिडेंशियल काउंसलिंग सर्विस जो है वो साइकियाट्री डिपार्टमेंट जो है वो प्रोवाइड कर रहा है. तो ये तो यूनिवर्सिटी के लेवल पे है लेकिन अगर आप ओवरऑल भी देखें प्रोविंस में और मल्टीपल बाकी प्रोविंसेस में भी अपार्ट फ्रॉम पंजाब कई जो है वो साइकोलॉजी डिपार्टमेंट जो यूनिवर्सिटीज के हैं दे हैव स्टार्टेड ऑनलाइन सर्विसेज और उसको जो है कि पब्लिक कैन contact and can discuss confidentially कोई भी stress related problems जो आ रहे हैं, तो ये services काफी ज़्यादा बढ़ रही हैं और उसकी ज़रूरत भी है और आने वाले वक्त में भी उसकी ज़रूरत बढ़ेगी.
तो लेकिन जो दवाई है मेडिसिन वगैरह फिर वो कैसे लेते हैं, मशवरे तो ले लिए
मेडिसिन का जी, जहाँ पे मेडिसिन की जरूरत होती है वहाँ उनको प्रिस्क्रिप्शन कम्प्लीट नोट डाउन करके डिपार्टमेंटल पैड पे और वो उनको व्हाट्सएप कर दी जाती है, क्योंकि यहाँ पे तो जनरली पेशेंट्स ने हॉस्पिटल में जो है वो अभी इस वक्त जहाँ पे ओपीडीज वगैरह चल रही हैं वहाँ पे तो ड्रग्स वगैरह हॉस्पिटल से मिल जाती हैं, लेकिन अक्सर हॉस्पिटल्स में पहले भी ड्रग्स हॉस्पिटल से ओपीडी पेशेंट्स को बहुत ज्यादा नहीं मिलती थी तो यहाँ पे पेशेंट्स मोस्टली परचेज करते हैं, तो प्रिस्क्रिप्शन उनको फिर व्हाट्सएप के उनको भेज दी जाती है और वो फिर जो है वो मेडिकल स्टोर से जो दवाई देनी होती है अकॉर्डिंगली वो दे देते हैं. دس از مطلب اس میں ڈیفینیٹلی لمیٹیشنز ہیں ٹیلی سکائٹری کی, کہ بہت سی چیزیں فیس ٹو فیس یا وہ پاسبل نہیں ہو پاتا, لیکن یہ کہ مطلب ہے اٹس اے ویری گڈ انیشیٹو اور اس سے کافی لوگوں کو فائدہ ہو رہا ہے.
اچھا یہ تو ہے نا جو آپ نے کہا کہ کرونا ریلیٹڈ جو پیشنٹس ہیں ان کے لیے, لیکن جو جو پہلے سے ان کے پیشنٹس تھے ہاسپٹلس میں وہ تو وہ بھی اب گھروں میں بیٹھ گئے, تو ان کے لیے جو جو سیریس بیماری ہیں نفسیاتی بیماری ہیں ان کا علاج پھر کس طرح ہو رہا ہے, ان سے کس طرح کاؤنسلنگ؟
اس میں دیکھیں ہاسپٹلس میں تو آن کال پہ تمام مطلب ہے ڈاکٹرز روٹیشن پہ موجود ہوتے ہیں, تو اس لیے جو سیریس پیشنٹس ہیں دے پریزنٹ ٹو ایمرجنسی یا جہاں داخلے کی ضرورت محسوس ہو وہاں ایڈمیشنز بھی چل رہے ہیں لیکن ود آل دا سیفٹی پریکاشنز. اور اسی طرح سے فالو اپ جو پیشنٹس کا ہے وہ بھی اب اسکائپ یا واٹس ایپ کے ذریعے ٹیلی سائیکیٹری سروسز کے تھرو ہی جو پیشنٹس آلریڈی پریویسلی انویل ہیں دوائیاں لے رہے ہیں تو دے آر کنسلٹنگ اینڈ دے آر بینگ اسیسڈ اور سروس وغیرہ ان کو ٹیلی سائیکیٹری کے ذریعے ہی زیادہ پرووائڈ کی جا رہی ہے ابھی.
تو کیا آپ سمجھتی ہیں کہ کرونا کے بعد بھی یہ جو سلسلہ ہے اس کو مزید تقویت ملے گی, کیونکہ اس سے پہلے تو اتنا یہ سسٹم پر عمل نہیں ہو رہا تھا؟
جی آپ بالکل ٹھیک کہہ رہی ہیں, ایکچولی کرونا ختم ہونے کے بعد بھی چیزیں اس طرح سے تو ہر لیول پہ ہی چینج ہوں گی, سروس پروویژن کے حوالے سے بھی, ایجوکیشن کے پوائنٹ آف ویو سے بھی, اور ٹیلی میڈیسن از سم تھنگ جو کہ مطلب ہے آپ پازیٹیو آؤٹ کم کہہ سکتے ہیں ڈیورنگ آل دیز سچویشن, کہ جہاں بہت سی ڈیفیکلٹیز آ رہی ہیں لیکن کچھ اچھے انیشیٹو جو ان دا لانگ رن اسپیشلی رورل ایریا میں پاکستان کی بہت سی پاپولیشن ہے جہاں اسپیشلسٹ سروسز اویلیبل نہیں ہے کیونکہ اب یہ کوئی آپشن نہیں رہا, اٹ ہیز بیکم کمپلسری, تو اس لیے جو ہے وہ ان دا لانگر رن میڈیکل سروسز کی پروویژن ان پاکستان از ڈیفینیٹلی گوئنگ ٹو چینج اور اس میں ٹیلی میڈیسن وڈ پلے اے میجر رول,
خاص طور پر جیسا کہ آپ نے کہا کہ دیہاتوں میں جہاں کے ہاسپٹلز نہیں ہیں یا کوئی فیسلٹی نہیں ہے, تو ایٹ لیسٹ مشورے تو ہو جائیں گے اب, لیکن ان کو ادویات کی فراہمی یقیناً ایک مسئلہ رہے گا اس کے بعد.
جی 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 بالکل, دیکھیے مطلب ہے وہ اس کے بالکل لمیٹیشنز ہیں, ہر چیز اس طرح سے نہیں ہو سکتی, لیکن بہرحال اس کے مطلب ہے اس کو ایڈوانٹیج کو اپنے فائدے کے لیے تو ہم بہت زیادہ استعمال کر سکتے ہیں جس حد تک ہو سکے, تاکہ پیشنٹس کو جو دور دراز علاقوں میں رہتے ہیں ان کو جو ہے وہ سروس یا ایڈوائس مل سکے اور اکارڈنگلی جو ہے وہ چیزیں بہتری کی طرف جا سکتی ہیں.
تو اگر میں کہوں کہ دو جملوں میں بتائیے کہ ٹیلی چائلڈ سوری ٹیلی سائیکیٹری کا فیوچر کیا ہے پاکستان میں, تو آپ کیا کہیں گے؟
ٹیلی سائیکیٹری کا فیوچر بہت زیادہ برائٹ ہے, کیونکہ دیکھیں اوور آل سوسائٹی میں سائیکولوجیکل پرابلمس کافی بڑھ رہے ہیں بیکاز آف ویریس ریزن, اور پوسٹ پینڈیمک ایریاز میں بھی دیر از ہائی لائکلی ہوڈ کے ڈفرینٹ ایجز میں پرابلمس انکریز ہوں گے, تو ان تمام سچویشنس میں ٹیلی سائیکیٹری بہت ایک پازیٹیو رول پلے کر سکتی ہے ان سروس پروویژن ٹو دا پیپل ان فار فلنگ ایریاز ایز ویل ایز ان سٹیز.
بے حد شکریہ ڈاکٹر نازش عمران, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, تھینک یو,
بہت شکریہ.
یہ تھی کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور میو ہاسپٹل میں ایسوسیٹ پروفیسر اور ہیڈ آف دا ڈپارٹمنٹ چائلڈ اینڈ فیملی سیکریٹری ڈاکٹر نازش عمران, جنہوں نے پاکستان میں ٹیلی سیکریٹری پر گفتگو کی. ایک بریک کا وقت ہو گیا ہے, ایک بریک لیتے ہیں اور بریک کے بعد ہم پروگرام کا سلسلہ آگے بڑھائیں گے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں ہمارا خصوصی پروگرام, میں ہوں آپ کے پروگرام کی میزبان یاسمین جمیل. جیسا کہ آپ سب کو معلوم اب تک ہو چکا, ہم آج گفتگو کر رہے ہیں کرونا وائرس کی اس وبا کے دوران ٹیلی میڈیسن کی اور ٹیلی سائیکیٹری کی, اور ہم یہ جاننا چاہیں گے اور اپنے سننے والوں کو بتانا چاہیں گے کہ اس وقت جب کہ لاک ڈاؤن ہے اور بہت سے لوگ فرسٹریٹڈ ہیں, گھروں میں بند, کئی مسائل کا سامنا ہے ان کو, اس وقت ان کی ذہنی کیفیت کیا ہے, وہ کس پریشانی سے دوچار ہیں, اور آیا یہ پریشانیاں اس حد تک تو نہیں بڑھ گئیں کہ انہیں کسی نفسیاتی ماہر کی یا کسی سائیکیٹرسٹ کی ضرورت ہو؟ ये जानने के लिए हम ये भी पता बताएंगे लोगों को कि आया उनकी उनके इलाज के लिए, उनको ये सहूलत फराहम करने के लिए क्या कुछ इदारे भी काम कर रहे हैं, क्या कुछ डॉक्टर्स इंडिविजुअल सतह पर भी काम कर रहे हैं। यही आज के प्रोग्राम का मकसद है और इस मकसद के लिए हमने आज अपने प्रोग्राम में दावत दी है कुछ साइकेट्रिस्ट डॉक्टर्स को, कुछ साइकोलॉजिस्ट को। इस वक्त हमारे साथ मौजूद हैं फैसलाबाद से डॉक्टर आसिफ बाजवा, जो एक साइकेट्रिस्ट हैं। इनसे हम गुफ्तगू का आगाज करते हैं और इन्हीं से पूछते हैं कि साइकेट्री के शोबे में ये अब तक क्या कुछ कर चुके हैं, और उसके बाद हम इनसे पूछेंगे कि फैसलाबाद में इस वक्त क्या सूरत हाल है टेली साइकेट्री की या टेली मेडिसिन की। अस्सलाम वालेकुम डॉक्टर आसिफ बाजवा साहब।
वालेकुम सलाम।
डॉक्टर डॉक्टर आसिफ बाजवा साहब, आप अपना तारुफ खुद कराइए कि कहाँ गुजरी इस दश्त की सयाही में, इस शोबे की सयाही सयाहत में।
खूबसूरत लफ्ज आपने बोले, कुछ ऐसा ही सूरत हाल है यकीन। मेरा नाम अजहर है, आपने नाम मेरा बता दिया। मैं कंसल्टेंट साइकेट्रिस्ट के अलावा आई हैपन टू होल्ड अ डिग्री, मास्टर डिग्री इन क्लिनिकल साइकोलॉजी। सो अ काइंड ऑफ टू इन वन पर्सन। पंजाब मेडिकल कॉलेज जो जिसको आजकल फैसलाबाद मेडिकल यूनिवर्सिटी कहते हैं, मैं उसमें भी पढ़ा चुका हूँ। और उसके साथ जो मुल्क हॉस्पिटल एलाइड हॉस्पिटल फैसलाबाद है और डिविजनल हेडक्वार्टर्स हॉस्पिटल फैसलाबाद है, उधर डिपार्टमेंट ऑफ सेकेंडरी में मेरी जॉब थी। जो जॉब मैंने रिटायरमेंट तक की, आफ्टर 31 ईयर्स मैं उधर से रिटायर हुआ। उसके बाद मैं गवर्नमेंट कॉलेज यूनिवर्सिटी जो है फैसलाबाद में, उधर अप्लाइड साइकोलॉजी डिपार्टमेंट में विजिटिंग प्रोफेसर भी रहा हूँ, और फिर अजीज फातिमा मेडिकल कॉलेज उसके बाद ज्वाइन किया। आजकल के मशागल में मेरे शाम का टाइम के क्लिनिक है, वो मैं अब भी कर रहा हूँ, और ये कोरोना के दिनों में भी वो जारी है।
अच्छा, तो ये बताइए कि ओवरऑल फैसलाबाद में क्या सूरत हाल है, क्या लोगों की लॉकडाउन के दौरान लोग इतने परेशान हैं कि वो समझते हैं या वो आते हैं क्लिनिक्स में या रابطہ करते हैं अपने परेशानियों के लिए, किसी कंसल्टेंट से रابطہ करते हैं अपने साइकोलॉजिकल मसाइल के लिए?
ये सवाल बड़ा अहम है। मैंने इसको इवॉल्व होते हुए देखा सिचुएशन को। ऑलमोस्ट तकरीबन जनवरी फरवरी में ये खबरें आना शुरू हुई, दुनिया भर में भी ऐसा ही हुआ, तो फैसलाबाद में भी ऐसा ही था। और जब ये शुरू हुआ है और लॉकडाउन मार्च में गालबन जब क्लैंप डाउन हुआ गवर्नमेंट की तरफ से, उस वक्त ज्यादातर हमारे जो लोग हैं फैसलाबाद की बात की मैं बात कर सकता हूँ स्पेशली, उनको ना तो इतनी अवेयरनेस थी और शायद उनको एतबार भी कम था। उन पर किसी को खास प्रिकॉशनरी मेजर्स जो किए जाते हैं, मास्क कहा जा रहा था, हाथ धोने को कहा जा रहा था, उस पर कोई अमल भी नहीं कर रहा था खास तौर पे। और मैं अफसोस के साथ कहता हूँ कि उसमें पढ़े लिखे लोग भी शामिल थे। लेकिन आहिस्ता आहिस्ता जून जून ये टाइम गुजर रहा है और लॉकडाउन भी एक्सटेंड होता गया, तो फिर लोगों ने कईयों ने मानना शुरू किया, उसमें पढ़ा लिखा तबका ज्यादा है। लेकिन अभी भी पाकिस्तान के जनरल हालात ऐसे ही हैं कि हम ये नहीं क्लेम कर सकते कि हम बहुत पढ़ी लिखी पॉपुलेशन में रहते हैं या बहुत बाशऊर लोग हैं या हेल्थ कॉन्शियस हैं। लेकिन ऐसा ऐसा लोगों को शऊर आना शुरू हुआ। जहां तक साइकेट्रिक हेल्प की या काउंसलिंग की या गाइडेंस की जरूरत है, तो शुरू में तो इस फील्ड से कोई केस हमारे पास नहीं आ रहा था। अब थोड़े थोड़े केस आने शुरू हुए पिछले कोई एक माह से। आजकल केस आ रहे हैं जो एडवाइस ही करते हैं, अपने प्रॉब्लम्स आके बताते हैं।
क्या प्रॉब्लम्स लेकर आते हैं, और वो फिजिकली आते हैं कि या टेलीफोन से आप से रابطہ करते हैं, और या कोई टेली हेल्थ का सिस्टम है आप लोगों के पास, या फैसलाबाद में कोई टेली सेक्रेटरी का कोई डिपार्टमेंट या कोई शोबा किसी यूनिवर्सिटी में, किसी कॉलेज में, किसी हॉस्पिटल में इस वक्त जारी है?
ये बड़ा मैम यास्मीन आपने बहुत अच्छा सवाल किया। बात ये है कि हम लोग ऑनलाइन चीजों के पे शॉपिंग से लेकर पढ़ाई से लेकर कंसल्टेशन तक हम इस चीज के आदी नहीं। मे बी बाकी दुनिया में हालात यहाँ से बेहतर हो, लेकिन हम लोग इस चीज के आदी नहीं है। तो पहले तो कुछ भी ऑनलाइन नहीं होता था, यहाँ पे तो छोटी मोटी घरेलू इस्तेमाल की चीजें या हर चीज ही فزیکلی لوگ خود چل کے جاتے ہیں بازار خریدنا ہو, ڈاکٹر کو دکھانا ہو, ریگارڈنگ ایوری تھنگ ایوری اسپیکٹ آف لائف لوگ خود جاتے ہیں. تو اسی طرح یہاں پہ بھی تھا. اب کچھ جو یونیورسٹی یا میڈیکل کالجز کے کورسز ہیں وہ پہلے آن لائن گئے ہیں, مطلب ایجوکیشن میں ایک پروگرام چل رہا ہے جو گھروں میں اسٹوڈینٹس بیٹھ جاتے ہیں, ٹیچرز اپنے گھروں میں شاید بیٹھ جاتے ہیں, تو وہ چل رہا ہے. باقاعدہ ایک آرگنائزڈ پلیٹ فارم پرائیویٹ سیکٹر میں یا گورنمنٹ سیکٹر میں ٹیلی سیکیٹری یا ٹیلی میڈیسن کے حوالے میں میرے علم کے مطابق یہاں پہ نہیں. ضرورت اس کی یقیناً ہے, لیکن ایک تو ہمارے لوگوں کے پاس اتنی سہولتیں نہیں ہیں, نہ ہی وہ اس چیز کے عادی ہیں. وہ کسی بھی اپنے فزیشین کو یا سائیکیٹرسٹ کو خود جا کے ملنا زیادہ اس کو پریفر کرتے ہیں, اور یہ سمجھتے ہیں کہ اصل طریقہ علاج ہے ہی وہ. یہ میں یہ کلیم نہیں کر سکتا کہ ہم کسی بھی ایڈوانس ملک کی طرح ہم بھی اسی سٹینڈرڈ کی پریکٹس یا سروس دے رہے تھے.
لیکن کیا سب ڈاکٹرز کو یا فیصل آباد میں یہ جو پی پی ایز ہیں اور جو سینیٹائزرز ہیں اور جو دوسرے ماسک ہیں وہ ایزیلی اویلیبل ہیں اتنے داموں کے سب افورڈ بھی کر سکیں اور لوگ استعمال کر رہے ہیں آج کل؟
یہ بڑا آپ کا کوئسچن نہ صرف ویلڈ ہے بلکہ اس کے بارے میں بھی پرابلم بہت آئی ہیں. شروع میں مثلا ایک بیان آ جاتا ہے کسی ملک کے صدر کی طرف سے, آئی تھنک ڈونلڈ ٹرمپ صاحب جو امریکہ کے صدر ہیں, انہوں نے ذکر کر دیا کہ ہائیڈرو کلوروکوین جو ایک ملیریا کی دوائی ہوا تھا وہ بڑی افیکٹو ہے کرونا میں, ساری مارکیٹ سے وہ غائب ہو. سو مچ سو کہ یہ سمپل ڈیٹول ہوتی ہے, یہ گھروں میں ہوتی ہے عام ڈیٹول ہوتی ہے, اس کی شارٹیج ہوئی, اس کی شارٹیج ہوئی, یہ امپورٹنٹ میڈیسنز کی شارٹیج ہوئی. اور جو پی پی ایز آ رہے تھے بازار میں, سینیٹائزرز کی بات کی آپ نے یا گلوز کی بات کر رہے ہیں یا ماسک ہیں, ابھی بھی جو ماسک مل رہے ہیں لوگوں نے گھروں میں سینے شروع کر دی ہے, اور ابھی بھی جو پرسنل پروٹیکٹیو اکوپمنٹ آیا ادھر بازاروں میں اس کے بارے میں گارنٹی یا اس کا کنٹرول یا چیک کوئی پرٹیکولر اسٹرانگ نہیں ہے ہمارے یہاں. ہمیں کوئی پتا نہیں ہے کہ اس کی کوالٹی کیا ہے. اور چیزوں کی میں نے کہا شارٹیج بھی ہوئی, مثال کے طور پہ جو ماسک تھا یا مہنگے داموں مل رہا تھا, یا جو ماسک پہلے بہت سستا ہوتا تھا وہ یا تو مل ہی نہیں رہا تھا, اگر ملتا بھی تھا تو بڑا ایکسپینسو ہو چکا.
تو یہ مسائل ابھی بھی جاری ہیں یا اس میں کچھ بہتری آئی ہے؟
اس میں بہتری یہ آئی ہے کہ جون جون وقت گزر رہا ہے نیو پلیئرز جمپنگ ان, نئے کھلاڑی اس فیلڈ میں آئے اور انہوں نے مطلب کئی لوگوں نے سینیٹائزر کمپنیوں نے مثلا یہ ملٹی نیشنل جو کمپنی ہیں انہوں نے اپنے اپنے پروڈکٹ نئے بنائے اور مارکیٹ میں ان کو مطلب فلو ان کا شروع ہو گیا. اب مارکیٹ میں سینیٹائزر ایک نہیں کئی قسموں کے مل رہے ہیں. اور اسی طرح ڈیٹول, اگر ڈیٹول ایک کمپنی بنا رہی ہے انہوں نے اپنا ہینڈ واش بھی بنا لیا, انہوں نے اپنا اور کچھ سینیٹائزر بھی بنا لیا, صابن پہلے سے ہی بن رہا ہے. تو نئی چیزوں کا جو کاروبار ہے اس کو میرے خیال میں کافی فروغ حاصل ہوا ہے. اور میرا خیال ہے اس طرف یہ فیصل آباد یا پاکستان کی بات نہیں ہے کہ دنیا بھر میں بھی کچھ بزنسز جو ہیں وہ میرے خیال میں انہوں نے اس موقع سے آپ کے لیے فائدہ اٹھایا ہے یا کمائی کی ہے,
اویل
کیا انہوں نے اس اپرچونٹی, اس کو اپرچونٹی سمجھ کے انہوں نے اس پہ کام بھی کیا ہے, تو اس میں لوگوں کا بھی بھلا ہوا ہے نو ڈاؤٹ. لیکن کئی باقی حالات جو ہیں وہ خرابی کی طرف بھی گئے ہیں, جاب لیس لوگ بہت ہو گئے ہیں, غربت پھیل رہی ہے وغیرہ وغیرہ.
تو اب یہ اگر میں آپ سے پوچھوں کہ آپ اگر کوئی, آپ کرونا کے مریضوں کا علاج تو نہیں کر رہے, آپ تو سائیکیٹرسٹ ہیں,
جی بالکل,
تو آپ کے پاس کوئی آیا جب آپ ٹیسٹ آپ نے کیے کچھ لوگوں کے کرونا کے, آپ کو یہ فیسلٹی حاصل ہے آپ کے پاس ہے؟
جی پرائیویٹ سیکٹر میں میرے پاس یہ فیسلٹی حاصل نہیں ہے. میں تو اپنا پرائیویٹ آؤٹ ڈور کلینک کرتا ہوں نمبر ون. نمبر ٹو یہ بات ہے کہ دنیا بھر میں جس طرح کا یہ تجربہ, یہ پوری دنیا کے لیے یاسمین ایک نیا تجربہ ہے, ایک بڑا نیو فینومینن ہے. مثال کے طور پہ جو شروع میں ٹیسٹنگ آئی دنیا میں, ٹیسٹنگ آئی, کسی ملک کے پاس ٹیسٹنگ کی کٹس ہی نہیں, پاکستان تو چلو کہنے کے غریب ملک ہے، امریکہ میں بھی شارٹیج تھی، کٹس نہیں تھی، جتنی ٹیسٹنگ ریکوائرڈ تھی دنیا کے کسی ملک کے پاس اتنی ٹیسٹنگ کٹس اویلیبل نہیں تھی، بلکہ نہ ہونے کے برابر تھی. تو ٹیسٹوں کی بہت کمی رہی. سب سے جو لیڈ جس ملک نے غالباً وہ کوریا تھا جہاں پہ ٹیسٹنگ شروع ہوئی. ابھی بھی ٹیسٹنگ جو کٹس آئیں چائنا سے آنا شروع ہوئی، دوسرے ملکوں نے بھی بنائی ہوں گی، لیکن جتنے ٹیسٹ ہونے چاہیے تھے دنیا بھر میں اتنے ٹیسٹ نہیں ہوئے. اور پاکستان کا تو اب بھی گورنمنٹ سیکٹر میں ٹیسٹ ہوتا ہے، پرائیویٹ سیکٹر کے پاس ایون جس طرح بڑے شاندار ہمارے ادارے ہیں، آغا خان ہاسپٹل کراچی، ان کی لیبورٹریز تو فیض آباد میں بھی ہیں، وہ بھی جب ٹیسٹ ان کے پاس بھی نہیں تھا، کرونا کا ٹیسٹ ان کے پاس بالکل نہیں تھا، لیکن آہستہ آہستہ چند ایک جو لیڈنگ گروپس ہیں ان کے پاس اب ٹیسٹ کی کٹس آ رہی ہیں. لیکن وہ بھی کوئی بھی بندہ خود جا کے ٹیسٹ نہیں کروا سکتا اپنا، کوئی بھی کنسلٹنٹ بھی لکھ کے دیتے تو وہ ٹیسٹ نہیں کرتے، جو ان کے پاس بھی کٹس ریکوائرڈ مقدار میں موجود نہیں ہے، تعداد میں موجود نہیں. تو وہ کرونا کے ریلیونٹ ایک ہاسپٹل مقرر کیا گیا فیض آباد میں، وہ غلام محمد آباد گورنمنٹ کا ہاسپٹل ہے، کرونا کے سارے مریضوں کو ادھر علیحدہ رکھا گیا ہے. یہ بات میرے خیال میں بہت اچھی ہے. اس ہاسپٹل کو خالی کرایا گیا، عام جو جنرل الائڈ ہاسپٹل ہے یا ڈی ایچ یو ہاسپٹل ہے، اس ہاسپٹل نے کرونا کے مریضوں کو رکھا ہی نہیں جاتا. کرونا کے لیے سیپریٹ ڈاکٹر، سیپریٹ ہاسپٹل، سیپریٹ ان کا پیرامیڈیکل سٹاف ہیں، اس لیے ادھر کرونا کے مریض جو ایڈمٹ ہونے والے ہوتے ہیں ادھر ہوتے ہیں، اور گورنمنٹ اپنے طور پہ ان کے ٹیسٹ بھی کرواتے. گورنمنٹ کی لیبورٹریز پہلے ایک بھی نہیں تھی ملک میں، اب میرے خیال میں اب آفٹر 3-4 months اب 70 ہو گئی آئی تھنک سو. ابھی بھی ٹیسٹ پورے پاکستان میں 10-12,000 سے زیادہ نہیں ہو گئی. ہاں، اس کے بعد ایوالو ہوتا ہوا سسٹم، جب گورنمنٹ کا آپریشن کس طرح اسٹارٹ ہوئے، ہر ملک میں ایسے ہوئے، نمبر 1 ٹیمپریچر، نمبر 2 کوئی کھانسی آ رہی ہو، بخار چڑھا ہوا ہو، نمبر 3 ٹریول ہسٹری. اور اس طرح آہستہ آہستہ یہ بڑھنا شروع ہوا، پھر ٹیسٹوں تک نوبت اب آئی ہے. ٹیسٹوں کی ایکوریسی بھی ابھی بھی کوسچن مارک ہے کہ یہ ٹیسٹ ایکوریٹ ہیں بھی کہ نہیں. تو ایک سائیکیٹرسٹ کی لیبورٹری میں ٹیسٹ کا ہونا تو بڑی زور کی بات ہے، نو ایسا ممکن نہیں ہے. آپ تو شہر میں کسی پرائیویٹ لیبورٹری سے خود ٹیسٹ جا کے خود بھی نہیں کرا سکتے، کیونکہ وہ جو سیمپل لینے کا طریقہ ہوتا ہے نا، جو سیمپل ناک کے ذریعے لیا جاتا ہے کرونا ٹیسٹ کرنے کے لیے، وہ صرف ای این ٹی سرجن کو ٹرینڈ سٹاف تب تھا، ٹرینڈ سٹاف بھی تو نہیں تھا کہیں بھی نہیں. وہ سواب جو لیتے ہیں ناک کے ذریعے، اس کی ٹریننگ کتنے پروفیشنل کو تھی، یہ تو ایک نئی النس تھی، اس کی ٹریننگ کسی کو بھی نہیں. اب ای این ٹی ڈپارٹمنٹ، ناک کان گلے کا جو ڈپارٹمنٹ ہے نا، وہ اس چیز کو ہینڈل کرتا ہے.
تو کرونا سے ریلیٹڈ پیشنٹس کے بارے میں بتائیے کہ وہ کیا کیا سمٹمز لے کر آ رہے ہیں اور آپ سے کیا شکایتیں پیش کر رہے ہیں اپنی.
جو کرونا کے متعلق سائیکیٹک موربیڈیٹی جو النس ہے وہ اور طرح پریزنٹ ہو رہی ہے. یہ ضروری تو نہیں ہے نا کہ جو میرے پاس پیشنٹ پہنچ رہا ہے اس کو کرونا ہو، یہ ضروری نہیں ہے. اس کے کسی عزیز رشتہ دار کو کرونا ہو سکتا، ٹھیک ہے، یا اس کو کرونا کا فیئر ہو سکتا، کرونا لگ جانے کا خوف ہو سکتا ہے، اور اتنا زیادہ خوف کہ وہ آپ کے کام کاج سے بھی فارغ ہو، جاب لیس لوگ آ رہے ہیں. اچھا، ایک کیٹیگری بتاؤں، اسپیشل کیٹیگری ہے، مے بی دنیا بھر میں ہوگا. مثال کے طور پہ ایک پاکستانی جو مڈل ایسٹ میں جاب کرتا ہے یا مزدوری کرتا ہے، اس کی بیوی بچے یہاں پہ ہیں، اس کی بیوی ڈپریشن کے ساتھ آ رہی ہے، اینزائٹی کے ساتھ آ رہی ہے، اس کے بہن بھائی اینزائٹی کے ساتھ کہ ہمارے جو بندہ ہے مڈل ایسٹ میں، اس کا پتہ نہیں کیا بننا ہے، پتہ نہیں کب وہ واپس آئے گا، وہ باہر پھنس گیا. میرے پاس یا کسی بھی سیکریٹریسٹ کے پاس جب کوئی پیشنٹ آئے گا، وہ یہ نہیں ہے کہ وہ کرونا، اس کو کرونا ہوا ہوا ہے، بات یہ ہے کہ کرونا ریلیٹڈ پرابلمز بہت زیادہ ہو گئے. مثال کے طور پہ ایک خاتون ہے، اس کا میاں، اس کا ہسبینڈ مڈل ایسٹ میں کام کر رہا ہے. اب اس کو اپنے ہسبینڈ کی واپسی کا انتظار بھی ہے، اور اس سے ہسبینڈ کا کیا بننا ہے، مطلب فار اوے، اور چھوٹے چھوٹے بچوں کے ساتھ میں رہ،
تو اس کی نیندوں کے سلیپ پرابلمس نہ صرف ان میں, رشتے داروں میں, عزیزوں میں, پڑھے لکھے لوگوں میں, ویسے ہی سلیپ کے پرابلمس بہت زیادہ ہوئے ہیں, ڈپریشن بہت زیادہ ہے, انگزائٹی بہت زیادہ ہے, انگزائٹی ریلیٹڈ ڈس آرڈرز بہت زیادہ ہیں, فوبیا بہت زیادہ ہے. فوبیا کا مطلب ہوتا ہے ایرراشنل فیئر, یہ غیر ضروری خوف, اس طرح کے پرابلم بہت آ رہے ہیں. اس کے علاوہ ایڈجسٹمنٹ کے پرابلمس, انسان سوشل اینیمل ہے, انسان بند رہنے کے لیے اس کا ایوالو نہیں ہوا, انسانوں کو بند رہنا پڑتا ہے, اور جو ایک مرضی سے گھر بیٹھنا اور بات ہوتی ہے, اور زبردستی گھر پہ بیٹھ اپنے آپ کو بند کرنا یا بند کر دیا جانا اور بات ہوتی ہے. تو اس طرح کے ایڈجسٹمنٹ پرابلمس کے ساتھ لوگ سائیکیٹرسٹ کے پاس آ رہے ہیں, اور ان کو گائیڈ بھی کرنا پڑتا ہے, جہاں پہ ضروری ہو ہمیں دوائی بھی دینی پڑتی ہے, مطلب سلیپ کی, ڈپریشن کی, اکارڈنگلی پیشنٹ ٹو پیشنٹ پے نہیں کرتے, لیکن آپ پیشنٹ کرونا ریلیٹڈ سائیکیٹرسٹوں کے پاس کافی آ رہے ہیں.
بے حد شکریہ ڈاکٹر آصف باجوہ, آپ نے بڑی تفصیل سے بتایا ہمارے سننے والوں کو کہ اس وقت فیصل آباد میں ٹیلی میڈیسن یا ٹیلی سیکرٹری کی کیا صورتحال ہے. آپ کا بے حد شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
ہمارے ساتھ اس وقت موجود ہیں نیو یارک سے ایک شاعرہ حمیرہ رحمان, ان سے بات کرتے ہیں اور پوچھتے ہیں کہ کیا انہوں نے اب تک کوئی ایسا کوئی تازہ کلام تخلیق کیا جس میں کسی انداز میں کرونا کا کچھ رنگ آیا ہو اور کرونا کی کچھ جھلک نمایاں ہوئی ہو. السلام علیکم حمیرہ رحمان صاحبہ.
وعلیکم السلام, کیسی ہیں؟
میں ٹھیک ہوں حمیرہ, کیا بتائیے, کچھ نئی آمد ہوئی کسی غزل کی, کسی نظم کی, کسی مصرے کی, جسے آپ یہ کہہ سکیں کہ یہ میں منسوب کسی طرح سے کر سکتی ہوں اس کیفیت کی طرف جو کرونا نے اس وقت دنیا میں مبتلا کر دیا ہے جس میں؟
تو غزل کے چند شعر ہیں.
ارشاد.
کئی دن سے نہ کوئی شعر نازل ہو رہا ہے.
واہ.
کئی دن سے نہ کوئی شعر نازل ہو رہا ہے, نہ اچھا خواب بینائی میں شامل ہو رہا ہے. کئی دن سے نہ کوئی شعر نازل ہو رہا ہے, نہ اچھا خواب بینائی میں شامل ہو رہا ہے, کہیں کاغذ پہ پھیلی ہیں ادھوری کچھ لکیریں, کہیں کاغذ پہ پھیلی ہیں ادھوری کچھ لکیریں, کہیں کوئی چنیدہ لفظ زائل ہو رہا ہے. منظم ہوتے ہوتے منتشر ہونے لگے ہیں, منظم ہوتے ہوتے منتشر ہونے لگے ہیں, کوئی ہے جو ہمارے بیچ حائل ہو رہا ہے. منظم ہوتے ہوتے منتشر ہونے لگے ہیں, کوئی ہے جو ہمارے بیچ حائل ہو رہا ہے, ہم ایسے دوست سے محتاط رہنا چاہتے ہیں, ہم ایسے دوست سے محتاط رہنا چاہتے ہیں جو دشمن کی صفوں سے ہم میں داخل ہو رہا ہے. بہت شکریہ. پہلی کی طرح میں بوجھنے اس کو لگی ہوں, پہلی کی طرح میں بوجھنے اس کو لگی ہوں, وہ میری فہم و دانش کے مقابل ہو رہا ہے. ہمیں بہت شکریہ. ہمیں خوش پاش رکھتا ہے جو اپنے دائرے میں, ہمیں خوش پاش رکھتا ہے جو اپنے دائرے میں, وہ لمحہ ہم میں تمہید مسائل ہو رہا ہے. میرا چہرے بے چہرہ میں آئینے بہت ہیں, ہمیں اپنا کوئی احساس مشکل ہو رہا ہے. کئی دن سے نہ کوئی شعر نازل ہو رہا ہے, اچھا خواب بینائی میں شامل ہو رہا ہے.
بالکل, بہت بہت یہی کیفیت ہے, اور بہت سے شاعر واقعی آپ ہی کی طرح کوئی شعر ان پر نازل نہیں ہو رہا, لکھنا چاہ رہے ہیں لیکن تحریر میں نہیں لا پا رہے. بے حد شکریہ ہمارا رحمان صاحبہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔